Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organisation a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ। अरु रोचक सामग्रीहरुका लागि sbs.com.au/nepali जानुहोस्।
भारतमा हालै सम्पन्न निर्वाचनपछि त्यहाँ नयाँ सरकार बनेको छ। यसअघि लगातार दुई कार्यकाल भारतीय जनता पार्टीका अध्यक्ष नरेन्द्र मोदीले एकछत्र राज गरेका थिए, तर पछिल्लो निर्वाचनको परिणामपछि उनको दलले बहुमत ल्याउन सकेन, यद्यपि उनको गठबन्धन एनडीए सरकार बनाउन सफल भएको छ। यसै सिलसिलामा नेपाल संवाददाता प्रयास दुलालले भारतको निर्वाचनपछि नेपाल भारत बीच राजनैतिक आर्थिक लगायत सम्बन्धमा पर्न सक्ने सम्भावित असरबारे पत्रकार युवराज घिमिरेसँग कुराकानी गर्नुभएको छ। अब सोही कुराकानी सुन्नतर्फ लागौं।
SBS नेपाली, SBS साउथ एशियनमा
हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन्।
के यो नतिजा अपेक्षित थियो त?
अब अपेक्षित थियो। त्यहाँ दुई किसिमका, एउटा त मिडियाले, धेरै जसो मिडियाले मोदीलाई सपोर्ट गरे, यहाँसम्म कि एक्जिट पोलले पनि मोदीको एनडिएलाई 400+ बढ्ता सिट दिए। त्यो पछि रिजल्ट आइसकेपछि त्यो अनरियलिस्टिक रहेछ र त्यसमा कतै न कतै सायद प्रोफेसनलिजममा कम्प्रोमाइज गरिएको रहेछ भन्ने अर्थ चाहिँ अहिले हामीले लगाउन सक्छौँ त्यसबाट। तर एक थरी व्यक्तिहरू जुन जस्तो योगेन्द्र यादवहरू जस्ता सोसल साइन्टिस्टहरू, पोलिटिकल साइन्टिस्टहरू जसले इलेक्सनको धेरै अध्ययन गरिरहेछन्, उनीहरूको भनाइमा के छ भने 250 अथवा त्योभन्दा कम्ती ल्याउँछ बिजेपी एक्लैले भने जुन करेक्ट निस्क्यो। त्यसैले अब अपेक्षित एउटा डिभाइडेड थियो र हाइली पोलिटिसाइज समाजमा, मिडियामा आफ्नो एफिलिएसन अनुसार उनीहरूले पोल एनालिसिस गरेका थिए, आउटकम बारे अन्दाज गरेका थिए, त्यस्तो लाग्छ अहिले।
हुन त नरेन्द्र मोदी नेतृत्वको सत्ता गठबन्धन एनडिएले नै सरकार बनाएको छ, तैपनि यसले कुन अवसर वा भनौँ भारतीय राजनीतिमा केही नयाँ आयाम ल्याउने देखिएको छ?
मलाई लाग्दैन। अघि पनि मैले भने, एउटा त सरकारका पोलिसीहरू, डोमेस्टिक पोलिसीहरूमा केही चेन्ज गर्नु पर्दाखेरि, केही नयाँ कुरा गर्दाखेरि मेजोरिटी हुँदाखेरि सहज हुन्थ्यो, जुन मोदीलाई भयो 2014 र 2019 को गभर्मेन्टमा। यसपल्ट उनले एनडिएकै अरू घटकहरूलाई पनि खुसी पार्नुपर्ने भएको र उनीहरूलाई बाइपास गरेर केही त्यस्तो महत्त्वपूर्ण पोलिसीहरू ल्याउन सक्छन् जस्तो मलाई लाग्दैन। तर मोदीले सरकार गठन गर्दा उनले पुरानै मन्त्रीहरू आफ्नो पार्टीका जसले जितेका छन् उनीहरूलाई दोहोऱ्याएका छन् र त्यसले त्यसको अर्थ के हो भनेदेखि भोलि केही नीतिगत निर्णयहरू लिनुपर्दाखेरि सहज होस्, किनभने त्यो टिमसँग उनी काम गरिरहेका छ, गरिसकेका छन्, त्यो हिसाबले उनले गरेका छन्। तर मलाई के लाग्छ भने त्यति सहज चाहिँ उनलाई मेजोरिटीको हिसाबले, पार्लियामेन्ट्री मेजोरिटीको हिसाब अब एकदमै मुस्किलले, आफ्नै दलको मेजोरिटी नभएको हिसाबले कठिन चाहिँ हुन्छ।
अब कुरा गरौँ उक्त नतिजाले नेपालमा पार्न सक्ने प्रभावका बारेमा, के कुरामा प्रभाव पार्न सक्छ होला?
हेर्नुहोस्, भारतको इलेक्सन भारतकै मुद्दामा हुन्छ, त्यसको फरेन पोलिसी, नेबरहुड पोलिसी एउटा इस्यु होला र त्यस त्यहाँका भारतका दलहरू त्यति विभाजित जस्तो देखिँदैनन्। तर भारतले एउटा कुरा सम्भवतः के रियलाइज गरेका छ, दुईवटा कुराहरू भने, एउटा नेपालमा जुन राजनीतिक परिवर्तन भयो 2062-63 त्यो परिवर्तनमा भारतले जसरी आफैले आतंकवादी भनेको शक्ति माओवादीसँग कोलाबोरेट गर्यो, त्यसले र त्यो नेपालको राजनीतिक परिवर्तनको 17 पनि नेपालमा जस्तो किसिमको एक एउटा संक्रमण काल छ र यहाँ संविधान मतलब फङ्सनल संविधान बन्न सकेको छैन, त्यसले गर्दाखेरि भारत एउटा विलीनको रूपमा, किनभने त्यसमा भारतले एकदम हस्तक्षेपकारी भूमिका निभाएको हो र माओवादीसँग कोलाबोरेट गरेको हो। दोस्रो, नेपालमा जुन विद्यमान अराजकता छ त्यसमा कतै न कतै भारतले एजेन्डाहरू उसँग नजिकाएका राजनीतिक दलका नेताहरू मार्फत थोप्यो, नेपालमा लाद्यो, तर नेपालका जनताको जुन सामूहिक अधिकार हो त्यसमा निर्णय लिन पाउने, जस्तो धर्मनिरपेक्षता भनौँ, गणतन्त्र, संघीयता भनौँ, त्यसमा नेपाली जनताको कुनै भूमिका रहेन। नेताहरूले, नेपाली जनता यही चाहन्छन् भने आठजना नेताहरू, दसजना नेताहरूले अथवा तिनीहरूले रिप्रेजेन्ट गरेको पार्टीले त्यस्तै। र अर्को, भारतले नेपालको नीतिमा त्यो हस्तक्षेपकारी एउटा रवैया अप्नाएपछि र त्यो परिवर्तनमा युरोपियन युनियन र पश्चिमा शक्तिहरूलाई पनि लिएर आएपछि चाइना सशंकित भएर चाइना नेपालमा ठूलो आकारमा प्रवेश गर्यो। त्यसले गर्दा एक किसिमले भारतको गलत र हस्तक्षेपकारी नीतिका कारण उसको प्रतिद्वन्दी शक्ति चीन पनि नेपालमा भित्रियो। अब एफडीआईमा हेर्नुहोस्, यी कुराहरूमा चीनले धेरै प्रभावकारी भूमिका खेलेको छ। त्यसमा मलाई के लाग्छ भने भारतले सम्भवतः एउटा कुरा गर्न सक्छ कि त्यो हामीले समीक्षा गर्नुपर्छ केही हदमा भएर भन्न सक्छ, तर त्यो त्यो कति कति अब्जेक्टिभ इभ्यालुएसन गर्छ भारतले आफ्नो डिप्लोमेटिक फेलियर अथवा सक्सेस छिमेकमा अन्तर्राष्ट्रिय जगतमा, त्यो त्यो चाहिँ हामीले हेर्नुपर्ने हुन्छ।
यसैमा भाजपाले उठाएको हिन्दुत्वको विषयले नेपालमा पनि ठुलै प्रभाव पर्छ भन्ने चर्चा चलेको छ, यसबारे यहाँको धारणा के छ?
मलाई लाग्दैन भारतले नेपालमा, हामी हस्तक्षेप गर्दैनौँ। नेपालमा जुन रेडिकल लिबरल इलिमेन्ट्सहरूलाई हामीले लिबरल एजेन्डामा जानलाई बाध्य बनायौँ र त्यो एजेन्डा हाम्रो कारण लादियो भने, त्यति मात्र रियलाइज गर्यो भने पनि नेपालको लागि ठुलो कुरा हुन्छ। र भारतको हस्तक्षेपबाट नेपालमा हिन्दुत्ववादी शक्ति अगाडि बढ्लान् भन्ने कुनै सङ्केत चाहिँ मैले देखाएको छैन।
यसै कुरामा नेपालको नक्सा विवाद पनि त थाती छ नि।
हो, स्वाभाविक रूपमा हेर्नुहोस् न, एउटा बोर्डर डिस्प्युट जहिले पनि छिमेकी सीमा सीमामा जोडिएको मुलुक छ। नेपाल र भारतका बिचमा एउटा अन्डरस्ट्यान्डिङ भन्यो, हामी यो द्विपक्षीय जुन मेकानिजम छ, सबै बााउन्ड्री कमिटीहरू छ, तिनीहरूबाट, तिनीहरूको माध्यमबाट हामी तिनीहरू वार्ताबाट यसलाई सल्भ गरौँ भन्ने सहमति भयो, तर त्यसलाई चाहिँ त्यति सक्रिय रूपमा अगाडि बढाइएको छैन। यो सक्रिय नहुनुमा चाहिँ भारतको अलिकति कमजोरी छ, किनभने भारतले, नेपालले पटक पटक हामी वार्ता गरौँ भन्दाखेरि भारतले गरेको छैन।
यसैमा दुई देशको व्यापार सम्बन्धमा के प्रभाव पर्छ होला यो नयाँ
सरकार? अब भारतको, हाम्रो नेपालको झन्डै 70% ट्रेड त भारतसँग छ, र केही एक्सट्रिम अवस्थामा बाहेक, जस्तो 2015 ब्लकेट भयो, त्यस्तो अवस्थामा बाहेक सुचारू रूपमा चलेको छ। कहिले कहिले अब यो फुड ग्रेन्सहरूको आयात निर्यात कुराहरू आउँछन्, त्यसका ल्याब टेस्ट क्वालिटीको होइन उपभोग्यताको कुराहरू आउँछन्, त्यसमा भारतले कहिले कहिले अर्गेलिङ गर्छ, तर हाम्रो 70% ट्रेड यो विषम परिस्थिति बाहेक सामान्य रूपमै चलिरहेको छ, त्यो चल्दा।
अब अलि फरक सन्दर्भमा, पछिल्लो समय मोदीले खुला इन्डो पेसिफिक रिजनको पक्षमा बोल्दै आएका छन्, के यो निर्वाचनले यो क्षेत्रमा पनि प्रभाव पर्न सक्छ?
मलाई लाग्छ मोदीको त्यो म्यान्डेट, मोदीले स्पष्ट म्यान्डेट अथवा उनले चाहेको जस्तो 2/3 बढीको म्यान्डेट नपाएको भएर, र अहिलेको जियो पोलिटिक्समा हेर्नुहोस्, चाइना भर्सेस ताइवान, अमेरिकाको इन्भल्भमेन्ट होइन, इरान भर्सेस इजरायल, त्यहाँको अमेरिकाको इन्भल्भमेन्ट, रुस युक्रेन, यी सबै द्वन्द्वको परिस्थितिमा मलाई लाग्दैन इन्डिया पनि एकदमै खुलेर यो इन्डो पेसिफिक अथवा क्वाड यसमा लाग्ला र त्यहाँ एउटा द्वन्द्वको स्थिति, युद्धको स्थिति सृजना होला जस्तो मलाई लाग्दैन। मलाई के लाग्छ भने यो म्यान्डेट भनेको इन्टरनेसनल मामिलामा पनि, इन्टरनेसनल गठबन्धनमा पनि कहाँ उभिने हो भनेर समीक्षा गर्ने अवस्था चाहिँ मोदीको लागि आएको छ। त्यसबाट अहिले केही छिटै हुन्छ, हामीले त्यसबारेमा अड्कलबाजी गर्नु।
<S हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन्।
र उनी थिए वरिष्ठ पत्रकार युवराज घिमिरे। भारतको पछिल्लो निर्वाचन परिणामका सम्बन्धमा आफ्ना विचारहरू व्यक्त गर्दै र हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यो कुराकानीमा व्यक्त भएका विचारहरू वक्ता स्वयंका हुन्। र अब यो कुराकानीलाई चाहिँ तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima त्यसै गरेर आफ्नो मोबाइलमा एसबिएस अडियो एप डाउनलोड गरेर वा युट्युबमा एसबिएस साउथ एसियनलाई सब्सक्राइब गरेर पनि सुन्न सक्नुहुन्छ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।
SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.